سیدہ جس سے ہو راضی تم اسی سے راضی
ماشاء اللہ لا حول ولا قوة الا باللہ العلی العظیم حسبنا اللہ ونعم الوکیل نعم المولا ونعم النصیر الحمد لله الذي ليس لقضائه دافع ولا لعطائه مانع ولا كصنعه صنع صانع ثم الصلاة والسلام والتحية والإكرام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا ومولى الثقلين سيد الكونين جد الحسنين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتخبين المنتجبين الميامين اللهم صل على البتول الطاهرة الصديقة المعصومة التقية النقية الرزية المرزية الزقية الرشيدة المظلومة المقهورة المغضوبة حقها الممنوعة إرثها المقصورة ذلها المظلوم بعلها المقتول ولدها فاطمة بنت محمد ولعنة الله على أعدائهم أجمعين أعوذ بالله أما بعد فقد قال الله في كتابه الحكيم والفرقان المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم من عمل صالحا من ذكر أو أنثى وهو مؤمن فلنحيينه حياة طيبة درود پڑھے محمد صلی اللہ علیہ وسلم پروردگار عالم قرآن مجید کی اس آیت کریمہ میں کامیابی کا ایک معیار دے رہا ہے پروردگار کہہ رہا ہے من جو بھی من یعنی جو بھی چاہے وہ کسی بھی طبقے سے تعلق رکھتا ہو کسی بھی قوم نسل قبیلے سے تعلق رکھتا ہو من عمل صالحا جو بھی نیک کام انجام دے جو بھی صالح کام پاکیزہ کام انجام دے اب پروردگار اسی من کی تفصیل کو بیان کر رہا ہے کہ اس من سے کیا مراد ہے من ذکر او انثی یہ اسی من کو پروردگار بیان کر رہا ہے من کے ذریعے سے من عمل صالحا من ذکر او انثی جو بھی نیک کام انجام دے چاہے وہ مرد ہو چاہے وہ عورت ہو وہ ہوا مومن ایک شرط ہونی چاہیے کہ اس کے دل میں ایمان کا نور موجود ہو فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً اللہ اسے پاکیزہ زندگی عطا کرے گا اب دیکھیں ہر انسان کی یہ خواہش ہوتی ہے ہر انسان کی یہ آرزو ہوتی ہے ہر انسان کی یہ تمنا ہوتی ہے انسان فطرتاً یہ چاہتا ہے کہ وہ زندہ رہے کوئی بھی فنا کو پسند نہیں کرتا اگرچہ وہ زبان سے کبھی کبھار کہہ دے کہ اے کاش مجھے موت آ جائے لیکن اگر اس کی دل کی گہرائیوں میں آپ جا کر دیکھیں تو کوئی بھی فنا کو پسند نہیں کرتا इंसान की फितरत है कि इंसान बाकी रहना चाहता है, इंसान अबदी ज़िंदगी चाहता है। और कुरान इसी फितरत के मुताबिक बात कर रहा है, देखो देखो जो तुम फितरतन चाहते हो ना कि तुम पाकीज़ा ज़िंदगी गुजारो, तुम अच्छी ज़िंदगी गुजारो और तुम ज़िंदा रहो, तुम फना को पसंद नहीं करते। अल्लाह भी ये कह रहा है, देखो अगर फना से बचना चाहते हो तो इस अमल को अंजाम दो, फिर अल्लाह जो हय और कय्यूम है वो तुम्हें ज़िंदा रखेगा। मन अमिला सालिहन मिन ज़करिन औ उन्सा वहुआ मोमिनुन फलन्नुहियन्नहु, अल्लाह तुम्हें ज़िंदा रखेगा। फिर जब अल्लाह तुम्हें ज़िंदा रखेगा फिर कोई तुम्हें मार नहीं सकेगा, फिर तुम्हारी मोहब्बत लोगों के दिलों में ज़िंदा रहेगी, फिर तुम्हारी मवद्दत लोगों के दिलों में ज़िंदा रहेगी, फिर तुम्हारा तुम्हारी तुम्हारे ज़ाहरी तौर पर तो शायद तुम दुनिया से चले जाओ, ज़ाहरी तौर पर तो तुम बाकी ना रहो, लेकिन अल्लाह कह रहा है कि फिर तुम्हें ज़िंदा रखेगा, यानी तुम्हारे जिक्र को ज़िंदा रखेगा, तुम्हारे तस्किरे को ज़िंदा रखेगा, तुम्हारी बात को ज़िंदा रखेगा, तुम्हारे किरदार को ज़िंदा रखेगा। तुम ज़ाहरी तौर पर तो पर्दा फरमा जाओगे लेकिन लोगों के दिलों में तुम्हारी मोहब्बत ज़िंदा हो जाएगी। आज क्या है हज़रत ज़हरा का कमाल क्या है? एक खातून है, इस्लाम में औरत का मकाम, औरत का मकाम अज़ नज़र इस्लाम, एक खातून है, ज़ाहरी तौर पर एक औरत है जिसे हम सिर्फ़ ज़ईफ़ समझते हैं, जिसे हम मर्दों से ज़ईफ़ समझते हैं, लेकिन क्या मकाम पा रही हैं बीबी? क्या अहमियत है बीबी की? क्या किरदार है बीबी का? क्या मकाम है फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा का कि आज बीबी की मोहब्बत और मवद्दत लोगों के दिलों में ज़िंदा होती जा रही है? आपने कभी सुना कि बीबी के ऊपर तोहमत लगाई गई, बीबी को खताकार कहा गया, कभी बीबी के दुश्मनों के हिमायत में बयान दिए गए, लेकिन क्या हुआ नतीजा? क्या हुआ? मकरू व मकर अल्लाह वल्लाहु खैरुल माकिरीन, क्या हुआ नतीजा? क्या हुआ नतीजा? ये हुआ कि फ़ातिमा की मोहब्बत और मवद्दत में इजाफा हुआ, हज़रत ज़हरा के इश्क में, हज़रत ज़हरा की मवद्दत में हमारे गले काटे गए ना, हमें ज़िबा किया गया। क्यों ज़िबा किया गया? आज आप जिक्र करना छोड़ दें आपको नहीं कत्ल किया जाएगा, और अभी नहीं 1400 साल से कत्ल किया जा रहा है। कभी हाथ काटे गए, कभी पैर काटे गए, कभी ज़िबा किया गया, कभी औलादों को कत्ल किया गया, कभी मालो असबाब लूट लिया गया। आपको मालूम है बगदाद की दीवार बनू अब्बास के दौर में बनी थी, खलीफा बनू अब्बास, खिलाफत बनू अब्बास, उसके दौर में बगदाद की दीवार बनी। दीवार के लिए सीमेंट की ज़रूरत होती है, सीमेंट के अंदर पानी डलता है, उस सीमेंट के अंदर पानी नहीं डाला जाता था, उस सीमेंट के अंदर सादात का खून डाला जाता था, उस सीमेंट के अंदर क्या डाला जाता था? सादात का खून डाला जाता था, फिर उससे दीवार बनाई जाती थी। इतना तकिया किया, इतना तकिया किया कि आज आप सादात देख रहे हैं कि सादात शिया नहीं रहे। क्यों? ये इसी वजह से कि हमने इतना तकिया किया कि बाप अपने बेटे को नहीं बता सकता था कि मैं शिया हूं। एक भरोसे वाला शख्स अपने भरोसे वाले शख्स को नहीं बता सकता था कि कहीं मुखबरी ना हो जाए, कहीं किसी को पता ना चल जाए। अकीदे को छुपाया गया, तकिया किया गया, लेकिन नतीजा क्या निकला? अंजाम क्या हुआ? एंड क्या हुआ? रिजल्ट क्या निकला? आज देखें फातिमा जहरा की मोहब्बत में इजाफा ही हुआ है। क्यों? क्योंकि अल्लाह ने कहा फलन्नुहयन्नहु हयातन तय्यबा, तुम जितना दबाओगे, तुम जितना छुपाओगे, अल्लाह का वादा है कि अल्लाह उन्हें पाकीज़ा हयात अता करेगा, अल्लाह उन्हें ऐसी हयात अता करेगा कि फिर उनका जिक्र नहीं मिट सकेगा, फिर उनकी मोहब्बत और मवद्दत कम नहीं हो सकेगी। ये अल्लाह का वादा है, ये अल्लाह वादा कर रहा है, ये अल्लाह का अहद है। फस्कुरूनी अस्कुरकुम, क्या है कि तुम मेरा जिक्र करो। फातिमा जहरा ने अल्लाह के जिक्र में ज़िंदगी गुजार दी ना। बीबी क्या फरमाती है? इन्नी उहिब्बु फी दुनियाकुम सलास, तुम्हारी दुनिया है, फातिमा की दुनिया नहीं है, तुम्हारी दुनिया है। तुम्हारी दुनिया में फातिमा को तीन चीज़ें पसंद हैं, तुम्हारी दुनिया में फातिमा को तीन चीज़ें पसंद है। वो जिससे सब मोहब्बत करें, वो फातिमा किससे मोहब्बत कर रही है? तिलावतो किताबिल्लाह वन नज़रो इला वजह रसूलिल्लाह वल इन्फाको फी सबीलिल्लाह, अल्लाह की किताब की तिलावत फातिमा को पसंद है, अल्लाह की राह में खर्च करना पसंद है, और अल्लाह के रसूल के चेहरे की ज़ियारत फातिमा ज़हरा को बहुत पसंद है। दुरूद नहीं पढ़ेंगे मोहम्मद आप देखें हज़रत ज़हरा का जिक्र खुदा ने ज़िंदा रखा। क्यों? क्योंकि बीबी ने अपने जिक्र, अपनी ज़ात को अल्लाह के जिक्र में फ़ना कर दिया, अल्लाह की रज़ा में फ़ना कर दिया। और अल्लाह का वादा है फ़स्कुरूनी अज़्कुरकुम, तुम मेरा जिक्र करो, मैं तुम्हारा जिक्र ज़िंदा कर दूँगा, मैं तुम्हारा जिक्र जावेदान कर दूँगा। अल्लाह का वादा है कुरान में, कुरान की आयत पढ़ रहा हूँ, इन्नल्लज़ीना आमनू वह अमिलो सालेहात, वही आयत मन अमिला सालेहन मिन ज़करिन अव उन्सा फहुवा मोमिनुन, वही आयत वही अंदाज परवरदिगार कुरान में दोबारा अपना रहा है कि इन्नल्लज़ीना आमनू व अमिलो सालेहात, जो ईमान लेकर आए और अमल सालेह अंजाम देते हैं, सैयज अलहमर रहमानो वुद्दा, अल्लाह वादा कर रहा है, रहमान वादा कर रहा है, जो ईमान लेकर आए और अमल सालेह अंजाम देते हैं, अल्लाह उनकी मोहब्बत और मवद्दत को लोगों के दिलों में करार देगा। फिर वो ज़ाहरी तौर पर तो इस दुनिया से उठ जाएंगे लेकिन उनकी मोहब्बत और मवद्दत ख़त्म नहीं होगी। सैयज अलो, बहुत जल्दी अल्लाह ये काम करेगा। सैयज अलो, सैयज अलो यानी अल्लाह बहुत जल्दी ये रिजल्ट देगा, अल्लाह बहुत जल्दी ये नतीजा देगा कि उनकी मोहब्बत और मवद्दत को लोगों के दिलों में करार देगा। सैयज अलो लहुमुर रहमान वुद्दा, जो अनवान है उसकी तरफ आ रहा हूँ कि अल्लाह ने ख्वातीन को कुछ सलाहियतें देकर भेजा है, एहसासात, आतिफा, वो खल्लाकियत, वो अक्ल, वो क्रिएटिविटी जो मर्दों में नहीं होती। आम मर्द बाज़ औक़ात घर के नाजुक काम, वो काम के जो नज़ाकत वाले काम हैं, मसलन कढ़ाई का काम, मसलन सीने का काम, मसलन बहुत सारे ऐसे काम जो मर्द नज़ाकत वाले काम नहीं कर सकते, परवरदिगार आलम ने औरतों को वो लताफत दी है कि वो कर सकते हैं। उसके नतीजे में इस तरह मर्दों को कुव्वत दी है, मर्दों को तवानाई दी है। अब अल्लाह कह रहा है निज़ाम ज़िंदगी का उस वक्त अच्छा चलेगा जब मर्द अपना काम करें और ख़वातीन अपना काम करें। अमीरुल मोमिनीन इमामुल मुत्तकीन यासूबुद्दीन असदुल्लाह ग़ालिब, असदुल्लाह ग़ालिब, ग़ालिब अला कुल ग़ालिब, अली इब्न अबी तालिब अलैहिस्सलाम अपने फ़र्ज़ंद मोहम्मद बिन हनफिया को वसीयत करते हुए फरमाते हैं। इमाम हसन वाली वसीयत तो आपने रमज़ानों में बहुत सुनी है, यहाँ पर मोहम्मद बिन हनफिया को वसीयत करते हुए फरमा रहे हैं। उसका आखिरी जुमला ये है कि अल मरअतु रैहानतुन लैसत बिकहरमानतिन, देखो अल्लाह ने औरत को फूल बनाया है, औरत को पहलवान नहीं बनाया। इससे हर हाल में मुदारा करो। अगर तुम अपनी ज़िंदगी में सुकून चाहते हो ना, अपनी ज़िंदगी में चैन चाहते हो, अपनी घर की लाइफ अच्छी चाहते हो, तो इसके साथ मुदारा करो, इसके साथ कॉम्प्रोमाइज़ करो, इसके साथ ऐसी ज़िंदगी गुजारो जो तुम्हें सुकून पहुंचाए। ये इमाम अपने फर्जंद को वसीयत कर रहा है, इसके साथ कॉम्प्रोमाइज़ करो, क्या होगा, तुम्हारी ज़िंदगी अच्छी होगी। इसके ऐसा नहीं है कि सिर्फ उनके हक में बात की जा रही है, आपके हक में भी कल बात हुई कि हज़रत ज़हरा की सीरत क्या थी। हज़रत ज़हरा की सीरत ये थी कि घर की मुश्किलात अपने शोहर को कभी बयान नहीं की। ऐसा नहीं है कि मैं सिर्फ आप लोगों के ख़िलाफ़ तकरीर कर रहा हूँ, नहीं, आप लोगों की हिमायत में भी बोल रहा हूँ। मैंने कल भी अर्ज़ किया और आज फिर अर्ज़ कर रहा हूँ कि हज़रत ज़हरा पर जितनी मुश्किलात घर में आई, अमीरुल मोमिनीन को कभी हज़रत ज़हरा ने नहीं बताया। आप मसाइल में सुनते, मैं नहीं जाना चाह रहा उस तरफ। हत्ता जो जिस्मानी एतबार से मुसीबतें आई ना, वो भी इमाम अली को नहीं पता थी। कल मसाइल में आपके सामने तस्करा किया था, आपके जहन में आ गया होगा। अमीरुल मोमिनीन को जब बाहर से पता चलता है तो अमीरुल मोमिनीन गिरिया करते हैं कि ऐ फातिमा तुमने मुझे क्यों नहीं बताया। हज़रत ज़हरा कहती है, ऐ अली मैं उस चीज़ का आपसे सवाल करूँ जो आप पूरा नहीं कर सकते। फातिमा को हया आती है, फातिमा बर्दाश्त नहीं कर सकती। बस आप देखें कि अल्लाह ने औरत को कुछ सलाहियतें दी हैं और मर्द को कुछ सलाहियतें दी हैं। घर में जो हमारे बाज़ औक़ात मुश्किलात होती है, फैमिली लाइफ जो हमारी डिस्टर्ब होती है, वो किस वजह से होती है? फैमिली लाइफ यानी क्या? फैमिली लाइफ यानी एक दो एहसासात हैं, दो अलग अलग कुव्वतें हैं, दो अलग अलग ज़हनियतें हैं, दो अलग अलग किरदार हैं। परवरदिगार ने दो अलग अलग सलाहियतों को रखा है, उन सलाहियतें एक सलाहियत कुव्वत की सलाहियत है, एक सलाहियत मेहरबानी और आतिफे और रहमदिली और नज़ाकत और लताफत की सलाहियत है जो औरतों में है। मर्द के पास कुव्वत, ताकत, तकब्बुर, तवानाई, अपना बड़ापन और इन सब चीज़ों की ताकत है। अगर ये दोनों अपनी अपनी सलाहियतों के साथ एक दूसरे के साथ तआवुन शुरू कर दें, अपनी सलाहियतें अपने पास रखें लेकिन एक दूसरे की सलाहियतों, एक दूसरे के एहसासात का अगर एहतराम शुरू कर दें, तो घर की मुश्किलात उसी वक्त हल हो जाएंगी। दुरूद नहीं पढ़ेंगे मोहम्मद और आले मोहम्मद। आपके दुरूद बता रहा है कि बात अभी तक पहुंची नहीं है। देखें, दो तरह की सलाहियतें हैं, एक के पास रहम है, एक के पास आतिफा है, एक के पास लताफत है, एक के पास खल्लाकियत यानी क्रिएटिविटी है, वो है औरत। मर्द के पास ताकत है, बाहर काम करने की सलाहियत है, मर्द के पास कुव्वत है, मर्द के पास अपना बड़ापन है, मर्द के पास अपनी सलाहियतें हैं, मर्द को अपना जोर दिखाना है, अपना कुव्वत बाजू दिखाना है, मर्द को बाहर के काम करके अपने पैसे लाकर देने हैं, मर्द को इज्जत चाहिए, मर्द को एहतराम चाहिए। ये दो सलाहियतें हैं। अगर ये दोनों एक दूसरे का एहतराम कर लें और एक दूसरे की तौहीन ना करें तो घर की मुश्किलात हल हो जाएंगी। अगर समझ में आया तो फिर सलवात पढ़े मोहम्मद। मुश्किलात कहाँ से आती है? मुश्किलात यहाँ से आती हैं कि हम उसके एहसासात का ख्याल नहीं करते, हम उसकी हसासियत को नहीं समझ पाते, उसे दर्क नहीं कर पाते, और वो वहाँ से इसके तकब्बुर को, इसके बड़ेपन को, इसकी बढ़ाई को। अगर देखें मुश्किलात कहाँ से आती है, अगर तवज्जो हो तो सिर्फ एक नुक्ता आखिरी अर्ज करूँ और फिर अपने मौजू पे आ जाऊँ। मुश्किलात यहाँ से आती है कि जब जौजा और मर्द यूं चल रहे हों, तवज्जो चाहता हूँ, यूं चल रहे हों, तब मुश्किलात आती है। ख्वातीन में टीवी लगा हुआ है, नज़र आ रहा है उन्हें? अल्लाह, जब यूं चल रहे हों तब मुश्किलात आती है। यानी मर्द औरत के लिए काम कर रहा है, औरत मर्द के लिए काम कर रही है। मर्द औरत से शुक्रिया चाहता है, औरत मर्द से शुक्रिया चाहती है। शौहर जौजा से शुक्रिया चाहता है, जौजा शुक्रिया किसे चाहती है? अपने शौहर से। यूं जिंदगी चल रही है, जब यूं जिंदगी चले तो लड़ाई होती है। वो अपनी तवक्कुआत रखे हुए हैं, ये अपनी तवक्कुआत रखे हुए हैं। अगर जिंदगी हल करना चाहते हैं तो फातिमा जहरा ने नुस्खा बताया, कभी दुनिया वालों से तवक्कुआत ना रखो। दुनिया वालों से कहो ला नुरीदु मिनकुम जज़ाउन वला शुकुरा, ना हम तुमसे जजा चाहते हैं ना हम तुमसे शुक्रिया चाहते हैं। हमने काम अल्लाह के लिए किया था, हम अल्लाह से शुक्रिया चाहते हैं। जिंदगी अगर यूं हो जाए मर्द और औरत की, मर्द कहे मैंने भी खुदा के लिए किया था, औरत कहे मैंने भी खुदा के लिए किया था, एक ट्रायंगल बन जाए, यहाँ पे जौजा है, यहाँ पे शौहर है, दोनों खुदा की तरफ जाना चाहते हैं, फिर ना वो शुक्रिया चाहता है ना वो जजा चाहता है, ना शौहर अपनी बीवी से शुक्रिया चाहता है ना बीवी अपने शौहर से शुक्रिया चाहती है, दोनों ने खुदा के लिए काम किया था, खुदा से जजा चाहते हैं। दुरूद नहीं पढ़ेंगे मोहम्मद? ज़हरा सिखा रही है, अपने अमल को अल्लाह के लिए करार दे दो, अपने वजूद को अल्लाह के लिए करार दे दो। अमीरुल मोमिनीन क्या फरमाते हैं इसी वसीयत के अंदर, अल मरअतु रैहानतु, दुरूद पढ़े मोहम्मद और आले मोहम्मद। अल्लाहुम्मा सल्ली अला मुहम्मद वाली मुहम्मद। इजाजत है, अमीरुल मोमिनीन फरमाते हैं कि अल मरअतु रैहानतु, अल्लाह ने उसे अपनी खसूसियतें देकर बनाया, उसे एक फूल बनाया है। लैसत बि कहरमानतिन, परवरदिगार ने उसे पहलवान नहीं बनाया, परवरदिगार ने उसे वो नहीं बनाया जो तुम उससे तवक्को रख रहे हो, जो तुम उससे चाह रहे हो। अगर हमारी ज़िंदगी यूं हो जाए, हम चाहें खुदा की रज़ा के लिए, हम चाहें खुशनूदी खुदा के लिए काम करें, तो हमारी फैमिली लाइफ, हमारी घर की मुश्किलात हल हो सकती है। अज़ीज़ाने गिरामी, कदर ये हज़रत ज़हरा के घर का दर्स है, ये फ़र्श अज़ा का दर्स है जो यहाँ से लेकर उठ रहा है। जब हम मफातिहुल जिनान खोलते हैं और मफातिहुल जिनान में इमाम ज़माना की दुआ पढ़ते हैं, जो इमाम ज़माना ने तालीम दी शुरू की दुआओं में, एक दफ़ा दुरूद पढ़ते हैं वहाँ पर। तो मेरा ज़माने का इमाम दुआ करना सिखा रहा है, अल्लाहुम्मा रज़ुक़ना तौफ़ीक़त ताआ व बोदल मासिया व इरफान अल हुरमा व सिदक निया। ए अल्लाह हमें इताअत की तौफीक अता फरमा, हमें गुनाहों से रुकने की तौफीक अता फरमा, ए खुदा हमें अपनी इता अपनी हुरमत की पहचान अता फरमा। उसके बाद इमाम का एक जुमला है, इमाम एक एक करके हर तबके के लिए दुआ कर रहे हैं, जवानों के लिए इमाम दुआ कर रहे हैं, वो दुआ बहुत खूबसूरत दुआ है। इमाम जवानों के लिए दुआ कर रहे हैं, ए खुदा इन्हें तौबा की तौफीक अता फरमा। इमाम बूढ़ों के लिए दुआ कर रहे हैं, ए खुदा इन्हें वक़ार अता फरमा। इमाम ख़वातीन के लिए क्या दुआ कर रहे हैं, इमाम ख़वातीन के लिए क्या दुआ कर रहे हैं, यहाँ तक मैं लाना चाह रहा हूँ। इमाम तालिबे इल्मों के लिए दुआ कर रहे हैं, ए खुदा तालिबे इल्मों को शौक़ और रगबत अता फ़रमा। ए खुदा उलमा को ज़ोहद और दुनिया से दुनिया तर्क करने की तौफीक अता फ़रमा, दुनिया परस्ती और दुनिया तलबी को तर्क करने की तौफीक अता फ़रमा। ए खुदा सुनने वालों को इताअत की तौफीक अता फ़रमा, इमाम ज़माना की दुआ है। मफातिहुल जिनान की शुरू की दुआओं में, जब दुआओं में आप जाएंगे तो दुआए कुमैल और दुआए जोशन कबीर और इन सब दुआओं की, जो दुआए अदलिया दुआए मुशीर और इन सब दुआओं के बाद आखिर में दो तीन दुआएं, उनमें से एक दुआ जिस पर लिखा हुआ है दुआए इमाम ज़माना। इमाम खवातीन के लिए दुआ कर रहे हैं, ए खुदा हमारी खवातीन को हया और इफ़त का तोहफ़ा अता फरमा। हया और इफ़त सिर्फ खवातीन के लिए नहीं है, हया यानी पाकदामनी,
یعنی اپنے آپ کو کچھ چیزوں سے محدود کرنا. اسلام خواتین کو محدود کرنے کے لیے نہیں آیا, اسلام خواتین کو عزت دینے کے لیے آیا ہے. اگر وہ یہ سمجھ لیں کہ اس حجاب میں میری عزت ہے, میرا وقار ہے, میرا ادب ہے, میرا احترام ہے. اسلام پر اشکال کرنے والے کہتے ہیں کہ حجاب نے اسلام نے حجاب کے ذریعے سے عورت کو محدود کر دیا. اسلام نے حجاب کے ذریعے سے عورت کو محدود نہیں کیا بلکہ عورت کو تحفظ دیا ہے. عورت کو ہی تحفظ نہیں دیا بلکہ پوری سوسائٹی کو تحفظ دیا ہے, پورے معاشرے کو تحفظ دیا ہے, پورے جامعے کو اسلام نے تحفظ دیا ہے اس حجاب کے ذریعے سے, اس چادر کے ذریعے سے. یہ اسلام کا تحفہ ہے ہمارے لیے, یہ زحمت نہیں ہے, یہ بوجھ نہیں ہے. حیا دونوں کے لیے, عفت دونوں کے لیے, پاک دامنی دونوں میں ہونی چاہیے. قرآن دونوں کے لیے پاک دامنی کہہ رہا ہے, مرد میں بھی اور عورت میں بھی. لیکن امام کی دعا میں, اور خاص کر کیوں, کیونکہ یہ چیزیں خاص کر خواتین کے ساتھ مخصوص ہے, خواتین کا خاص طور پہ وتیرہ ہے. ایک شخص, ایک سائل آتا ہے اور حضرت زہرا سے عرض کرتا ہے, بی بی کہ رسول خدا کی کوئی نشانی ہے, رسول خدا کی کوئی نشانی اگر آپ کے پاس ہے تو وہ مجھے عطا کر دیں. کتنا سمجھدار سائل تھا, کتنا عقل مند سائل تھا. ہم بعض اوقات صرف دنیا کی چیزیں اہل بیت سے مانگتے ہیں اور وہ عطا بھی کرتے ہیں, اور وہ دنیا دینے میں تو اپنا پرایا نہیں دیکھتے نا, وہ اپنوں کو بھی دنیا دیتے ہیں, وہ پرائے کو بھی دنیا دیتے ہیں. وہ تو کریم زوات مقدسہ ہیں, وہ سب کو دیتے ہیں. لیکن ہم ان سے کیا مانگ رہے ہیں؟ کبھی فرش عزا پر آ کر یہ بھی تو مانگے, بی بی اپنی محبت عطا کر دے, بی بی اپنی مودت, بی بی اپنی سیرت پر چلنے کی توفیق عطا فرما دے, بی بی اپنا کردار, بی بی اپنی رفتار, بی بی اپنی معرفت عطا فرما دیں. یہ بھی تو فرش عزا کی دعا ہے, یہ بھی تو حضرت زہرا کے در پر جا کر دعا مانگی جا سکتی ہے. بی بی اللہ کی راہ میں ہمیں مدد فرمائے, ہم اللہ کی راہ میں اللہ کے دین کے لیے وہ تحفہ جو ہمیں اس سوسائٹی میں ملا ہے, وہ محفل, وہ مدرسہ, وہ مکتب, وہ نماز جماعت, وہ مجلس ولادت, شہادت کے ایام, شاعر اللہ کا احترام, ہمیں اس میں مدد کرنے کی تقویت, ہمیں اس میں مدد کرنے, اس میں معاون بننے کی توفیق عطا فرما. یہ بھی تو حضرت زہرا کے در پہ دعا مانگ سکتے ہیں, یہ بھی تو حضرت زہرا کے در پہ دعا مانگتے ہیں کہ جو محفل آباد ہوئی ہے, جو تحفہ ہمیں اس سوسائٹی کو, ان 60 گھروں کو ملا ہے, اسے آباد کرنے کی توفیق عطا فرما. یہ بھی تو دعا ہے جو حضرت زہرا کے در سے مانگی جا سکتی ہے. وہ آنے والا سائل عقل مند تھا, وہ آنے والا سائل جانتا تھا. اس نے کہا, اے بی بی کوئی ایسی چیز ہے جو رسول خدا آپ کے لیے تحفتاً چھوڑ کے گئے ہوں اور آپ وہ مجھے تحفتاً عطا کریں, وہ مجھے ہدیتاً عطا کریں؟ حضرت زہرا فرماتی ہیں کہ ہاتے للحریرہ, اپنی خادمہ سے کہتی ہیں کہ میرے لیے وہ حریرہ لے کر آؤ, وہ ریشم کا کپڑا لے کر آؤ جس پہ اللہ کے رسول نے نصیحت اور وصیت لکھی تھی. خادمہ کہتی ہے کہ وہ تو گم ہو گیا, تھوڑا سا تلاش کرتی ہے, نہیں ملتا. حضرت زہرا عجیب جملہ کہتی ہے, روایات میں آیا, ایک دو نہیں کئی روایات میں آیا ہے. حضرت زہرا کہتی ہیں اسے ڈھونڈو, وہ میرے لیے حسن و حسین جتنا قیمتی ہے. یعنی وہ نصیحت رسول کی, وہ وصیت رسول کی, وہ تحفہ رسول کا جو رسول نے میرے لیے لکھا ہے, وہ میرے لیے اتنا قیمتی ہے جتنا یہ حسن و حسین میرے لیے قیمتی ہیں. تعدلو حسن و حسین, یہ میرے لیے حسن و حسین جتنا اہمیت رکھتا ہے. خادمہ ڈھونڈتی ہے اور وہ پیدا ہو, وہ مل جاتا ہے. جب وہ مل جاتا ہے تب حضرت زہرا اسے پڑھ کر سناتی ہیں. اس کا آخری جملہ کیا ہے؟ الحیاء من الایمان والایمان فی الجنہ. سنو, حیا اگر ایمان چاہتے ہو نا, ایمان کامیابی کا معیار ہے. قد افلح المومنون, ایمان لانے والے کامیاب ہو گئے. والعصر ان الانسان لفی خسر الا الذین آمنوا, ان الذین آمنوا من عمل صالحا من ذکر او انثی وهو مؤمن. یعنی ایمان ہے جو کامیابی کا معیار ہے. حضرت زہرا فرما رہی ہیں, اس نسخے میں لکھا ہوا ہے اللہ کے رسول نے جو تحفہ حضرت زہرا کو دیا ہے, اس کا آخری جملہ, کچھ اور بھی جملات ہیں جس کا مفہوم یہ ہے کہ اپنے پڑوسیوں کو تکلیف مت پہنچاؤ, اپنے ہمسایوں کا خیال رکھو, ضرورت کے بغیر کلام نہ کرو, جب ضرورت ہو تو کلام کرو اور خیر کلام کرو, اچھی بات کہو ورنہ خاموش رہ جاؤ. یہ سارے جملے ہیں لیکن میں اپنے موضوع سے مرتبط کرنا چاہ رہا ہوں.
کہ حضرت زہرہ اس جملے کی تلاوت کر کے بتاتی ہیں کہ الحیاء من الایمان، اگر ایمان تک پہنچنا چاہتے ہو تو حیا اس کی پہلی سیڑھی ہے، حیا اس کا مقدمہ ہے، پاک دامنی عفتی اس کا مقدمہ ہے. جب تک پاک دامنی عفتی تمہارے اندر، عفت اور پاک دامنی نہ آ جائے، جب تک وہ غیرت اور عزت نہ آ جائے، جب تک وہ حیا نہ آ جائے، حیا یعنی اس مطابق اس ان مقامات پر نہ جانا کہ جن مقامات سے پروردگار نے روکا ہے، خود کو محدود کرنا. حیا یعنی وہ کیفیت کہ جو پروردگار نے قرار دی ہے. حیا یعنی انسان خود کو محدود کرے ان مقامات سے کہ جن مقامات پہ جانے کا پروردگار نے منع کیا ہے، اس انداز میں زندگی گزارے جس انداز میں زندگی گزارنے کا پروردگار عالم نے حکم دیا. عفت یعنی پاک دامنی، یعنی پاکیزہ زندگی، مردوں اور عورتوں کے لیے، دونوں کے لیے ہے یہ صفت. الحیاء من الایمان، اگر ایمان تک پہنچنا چاہتے ہو تو اپنے اندر حیا پیدا کرو، اپنے اندر عفت پیدا کرو، اپنے اندر پاک دامنی پیدا کرو، اور جب ایمان آئے گا تو تم جنت تک پہنچ سکو گے. یہ ہے دیکھیں اہل بیت کی سیرت، اور وہی جو آپ کے سامنے امیر المومنین کی وصیت پیش کی کہ جس کا جملہ تھا کہ المرء ریحانۃ لیست بکہرمانۃ، اس کے شروع کے جملے بھی بہت خوبصورت ہیں. میں چاہتا ہوں آخری مجلس ہے تو تحفتاً آپ کی خدمت میں وہ جملے بھی پیش کر دوں. امیر المومنین اپنے فرزند محمد بن حنفیہ سے کہہ رہے ہیں کہ اے میرے بیٹے، یا بنیا، جملہ ہے یا بنیا، سنو اے میرے بیٹے، سنو اے میرے بچے، سنو کیا کرو. ان قویتا فقو لاطاعت اللہ و ان ضعفتا فضعف علی معصیت اللہ. خدا کی قسم سونے سے لکھنے والا جملہ ہے، اتنا عظیم جملہ ہے امیر المومنین کا کہ زندگی کی ہزاروں مشکلات کا حل ہے اس ایک جملے میں. زندگی کی ہزاروں مشکلات کے لیے رہنما ہے اور ہدایت ہے یہ ایک جملہ امیر المومنین کا. جانے قربان ہو جائیں اس کلام پر، جانے قربان ہو جائیں اس نہج البلاغہ کے خالق پر، جانے قربان ہو جائیں ممبر کوفہ پر آ کر سلونی سلونی کا دعویٰ کرنے والے امیر المومنین علی ابن ابی طالب علیہ السلام. وہ علی کہ جو ایک جملے میں زندگی گزارنے کا طریقہ سکھا رہے ہیں، ایک کلام میں انسانوں کو زندگی گزارنے کا دستور بتا رہے ہیں. میرے مولا فرما رہے ہیں اگر طاقت مند ہو جاؤ نا، علماء کرام موجود ہیں، طلاب موجود ہیں، اگر طاقت مند ہو جاؤ، اگر قوی ہو جاؤ، اگر بڑے ہو جاؤ، ان قویتا فاقو اللہ اطاعت اللہ، تو اپنی قوت کو کہاں استعمال کرو، اپنی طاقت کو کہاں استعمال کرو. کبھی کبھار حوصلہ ہوتا ہے عبادت کے لیے، کبھی کبھار انسان سرحال ہوتا ہے، انسان خوشحال ہوتا ہے، انسان کے اندر طاقت ہوتی ہے، قوت ہوتی ہے، توانائی ہوتی ہے. مولا فرما رہے ہیں جب اپنے آپ کو توانا اور قدرت مند محسوس کرو تو گناہوں کی محفل میں مت جاؤ. جب اپنے آپ کے اندر قدرت اور طاقت محسوس کرو تو یہ جان لو یہ طاقت اور قدرت پروردگار عالم نے تمہیں عطا کی ہے، اسی کی راہ میں اسے خرچ کرو. جب اپنے اندر طاقت کا احساس کرو تو اس طاقت کو اللہ کی راہ میں خرچ کرو، اور جب اپنے اندر کمزوری محسوس کرو، جب اپنے اندر ضعف محسوس کرو، جب اپنے اندر کمزوری اور ناتوانی کو محسوس کرو، ضعیفی کو محسوس کرو، تو سنو اس ضعیفی کو کہاں استعمال کرو. جب طاقت کو محسوس کرو تو اس طاقت کو اللہ کی راہ میں استعمال کرو، اور جب ضعیفی کو محسوس کرو تو اس ضعیفی کو گناہوں سے دور رہنے میں استعمال کرو. اگر تم اپنے بدن میں ضعیفی اور کمزوری محسوس کر رہے ہو نا، تو عبادت کو ترک نہ کرو. دوسری جگہوں پہ ہر جگہ پہ جا رہے ہیں، سب سے پہلے جو چیز ترک ہو رہی ہے وہ نماز جماعت ہے، سب سے پہلے جو چیز ترک ہو رہی ہے وہ عبادت ہے، وہ اطاعت ہے، وہ نماز ہے، وہ قرآن ہے، وہ ذکر خدا ہے. کیوں؟ کیونکہ ہماری فوقیت، ہماری درجہ بندی صحیح نہیں ہوئی ہے. ہم نے کس چیز کو اہمیت دی؟ امیر المومنین فرما رہے ہیں دیکھو وہاں پہ اپنی طاقت خرچ کرو جو تمہیں ہمیشہ کام آئے گی. میرے مولا دوسرے مقام پہ کیا فرماتے ہیں؟ میرے مولا کا عجیب کال ہے، واقعی زندگی بدل دینے کے لیے نہج البلاغہ کا ایک کال کافی ہے. میرے مولا کہتے ہیں دیکھو ان دو عمل میں کتنا فرق ہے، دو اعمال میں کتنا فرق ہے. ایک وہ عمل کہ جو عمل لذت اس کی ختم ہو جائے گی، مزہ اس کا ختم ہو جائے گا، ذائقہ اس کا ختم ہو جائے گا، لیکن عذاب اس کا ہمیشہ کے لیے باقی رہ جائے گا.
دوسرا عمل جس کی سختی ختم ہو جائے گی، 5 منٹ 10 منٹ کی زحمت ہے نماز جماعت میں آنا، آدھے گھنٹے 1 گھنٹے کی زحمت ہے مجلس میں آنا، کچھ دیر کی زحمت ہے ماتم میں کھڑا رہنا، مرثیے میں آ کر بیٹھنا، لیکن اس کا اجر ہمیشہ کے لیے باقی رہے گا، اس کا ثواب ہمیشہ کے لیے باقی رہے گا۔ ایک عمل ہے اس کا، وہ بھی مزہ بھی ظاہری مزہ، لذت بھی ظاہری لذت، جسے میں لذت سمجھ رہا ہوں، حقیقی لذت تو وہ نہیں ہے، حقیقی لذت تو خدا، حقیقی لذت تو عبادت کے اندر لذت ہے، کہ امیر المومنین فرما رہے ہیں مجھے مزہ اس وقت آتا ہے جب میں اللہ کی بارگاہ میں کھڑے ہو کر تکبیرۃ الاحرام کہتا ہوں، جب میں رکوع اور سجود اور قیام کرتا ہوں، جب میں قنوت کرتا ہوں، تب علی کو لذت محسوس ہوتی ہے۔ آگے آگے اگر تشریف لے آئیں، تھوڑا سا دور پڑتے ہوئے تو پیچھے سے، یعنی علی کی نظر میں لذتیں کچھ اور ہیں، میرے مولا کی نظر میں فضیلتیں کچھ اور ہیں، میرے مولا فرما رہے ہیں کہ کچھ دیر کا مزہ ہے، وہ بھی تم مزہ سمجھ رہے ہو، وہ بھی تم اسے لذت سمجھ رہے ہو، وہ بھی تمہارا ذائقہ خراب ہو گیا ہے۔ کبھی کبھار ذائقہ خراب ہو جاتا ہے نا، انسان بیمار ہو جاتا ہے، اور آج کل جو وبا آئی ہوئی ہے اس کے اندر تو کہتے ہیں پہلی نشانی یہ ہے کہ انسان ذائقہ محسوس نہیں کر سکتا، انسان کو ذائقے کا پتہ نہیں چلتا، کیا ہوتا ہے میٹھی چیز کھا رہا ہے لیکن اسے میٹھی نہیں لگ رہی، مرچوں والی چیزیں کھا رہا ہے لیکن اسے مرچیں نہیں لگ رہی، نمکین چیز کھا رہا ہے لیکن اسے نمکین نہیں لگ رہی، اسی طریقے سے کیوں؟ کیونکہ وہ بیمار ہو گیا ہے، کیوں اسے ذائقہ محسوس نہیں ہو رہا؟ ساتھ دیں گے میرا بچے، کیونکہ وہ بیمار ہو گیا ہے۔ جب جسم بیمار ہو سکتا ہے تو روح بھی تو بیمار ہو سکتی ہے نا، جب جسم بیمار ہو جائے تو زبان کو ذائقہ محسوس نہیں ہوتا، جب روح بیمار ہو جائے تو دل کو ذائقہ محسوس نہیں ہوتا، پھر عبادتیں زحمت لگنے لگتی ہے اور گناہ میں مزہ آنے لگتا ہے، پھر نماز پڑھنے میں مشکل ہوتی ہے، روزہ رکھنے میں سختی ہوتی ہے، لیکن گناہ کی محفلوں اور گناہ کی باتوں میں مزہ آنے لگتا ہے، لذت آنے لگتی ہے، کیوں؟ کیونکہ دل بیمار ہو گیا ہے، نفس بیمار ہو گیا ہے، اور اگر دل کا علاج چاہیے، اگر روح کا علاج چاہیے، اگر نفس کا علاج چاہیے تو وہ در اہل بیت کے سوا کہیں نہیں ملتا۔ یعنی جو خدا آپ کے سامنے کلایا تو ایسی تھی، اللہ بذکر اللہ تطمئن القلوب، اللہ کے ذکر میں دلوں کا سکون اور اطمینان ہے۔ آج معاشرے کی جو سب سے بڑی مشکل ہے وہ یہی ہے نا، اطمینان نہیں ہے نا، اور زندگی تنگ ہو گئی ہے۔ تو کل وہ آیت بھی پیش کر دی، من اعرض عن ذکری فلہ معیشۃ ضنکا، جو اللہ کے ذکر سے منہ پھیرے گا اس کی معیشت، اس کی زندگی کو ہم کیا کر دیں گے؟ سخت بنا دیں گے۔ اب وہی ذکر کا تسلسل ہے نا، وہی اللہ کے ذکر کا تسلسل ہے ذکر اہل بیت، جدا نہیں ہے اس ذکر سے۔ اگر آپ احادیث کا مطالعہ کریں تو پیغمبر کیا فرما رہے ہیں، ذکر علی عبادہ فإنہ فذکر علی عبادہ، ذکری و ذکری ذکر اللہ، علی کا ذکر عبادت ہے، کیوں؟ کیونکہ علی کا ذکر میرا ذکر ہے، ذکرہ ذکری و ذکری ذکر اللہ، علی کا ذکر رسول کا ذکر ہے اور رسول کا ذکر اللہ کا ذکر ہے۔ تو یہ وہی سلسلہ ہے جو دلوں کو اطمینان پہنچاتا ہے، یہ وہی سلسلہ ہے جو دلوں کو سکون پہنچاتا ہے، یہ آنسو دلوں کو سکون پہنچاتے ہیں، یہ واحد گریا ہے، یہ واحد رونا ہے، یہ واحد غم ہے، جو غم انسان کے دلوں کو سکون پہنچاتا ہے، اطمینان پہنچاتا ہے، چین پہنچاتا ہے، راحت پہنچاتا ہے۔ عزیزان گرامی قدر، یہ کیا ہے اس ذکر کے اندر، کیا لذت پوشیدہ ہے؟ امیر المومنین فرماتے ہیں کہ وہ عمل، اس کی سختی ایک عمل ہے، اس کی لذت ختم ہو جائے گی، لیکن اس کا مزہ، اس کا اجر، اس کی عاقبت، اس کی جنت ہمیشہ کے لیے رہ جائے گی۔ ایک گناہ کا کام ہے، اس کا مزہ ختم ہو جائے گا، اس کی لذت، اس کا ذائقہ ختم ہو جائے گا، وہ بھی تمہیں ذائقہ محسوس ہو رہا ہے، لیکن اس کا عذاب قیامت تک کے لیے رہ جائے گا، اس کی عاقبت، اس کا اینڈ، اس کا رزلٹ ہمیشہ کے لیے تمہارے نامہ اعمال میں باقی رہ جائے گا۔ تو کتنا فرق ہے ان دو اعمال میں۔ اب امیر المومنین کی اسی وصیت پہ دوبارہ آ جائے، اگر قوت محسوس کرو تو اللہ کی راہ میں اس قوت کو خرچ کرو، اور اگر اپنے اندر کمزوری اور ضعیفی کو محسوس کرو تو اللہ کے گناہوں سے دور رہ کر اس ضعیفی کو خرچ کرو۔ اگر ضعیف ہو جاؤ تو گناہوں سے دور ہو جاؤ، عبادت کو ترک نہ کرو بلکہ پہلے کوشش کرو گناہوں کی محفل سے دور ہو جاؤ، معصیتوں سے دور ہو جاؤ، वही जो दुआए कुमैल में 9 दफा या रब्बे या रब्बे या रब या रब्बे या रब्बे या रब या रब्बे या रब्बे या रब 9 दफा या रब्बे या रब्बे या रब कहने के बाद अमीरुल मोमिनीन क्या तकाजा कर रहे हैं? अमीरुल मोमिनीन एक जुमला कह रहे हैं, कव्वे अला खिदमत का जवारही। क्या है जुमला? कव्वे अला खिदमत का जवार, मेरे जवारह को, मेरे आज़ा को, मेरे दस्तों बाजू को अपनी खिदमत के लिए मुस्तहकम कर दे, यानी मैं तेरी खिदमत करने में थकूं नहीं, मैं तेरी खिदमत करते हुए परेशान ना हूं, मैं तेरी खिदमत करते हुए खस्ता हाल ना हूं, मैं तेरी खिदमत करते हुए मुझ में कुव्वत आ जाए। और फिर जब इसी इखलास के साथ अमल अंजाम दिया जाए, इसी खुलूस के साथ अमल अंजाम दिया जाए, तो मकाम क्या मिलता है, अजर क्या मिलता है, नतीजा क्या मिलता है? जब खुलूस के साथ अमल को अंजाम दिया जाए तो नतीजा ये मिलता है कि अल्लाह के रसूल को फरमाना पड़ता है कि ज़रबतो अलीन यौमल खंदके अफजल मिन इबादत सकलैन, अली की एक ज़रबत जो खंदक के मैदान में चली जिनों और इंसानों की इबादत से बेहतर है। बहुत मुजाहिदों ने तलवार चलाई लेकिन वो खुलूस जो अली के पास था, वो खुलूस किसी के पास नहीं था, वो अल्लाह के लिए काम करना। इन्नमा नुतइमुकुम लिवजहिल्लाह, हम अगर किसी को खाना खिलाते हैं तो अल्लाह के लिए खिलाते हैं। सूरह दहर अहले बैत की शान में नाजिल होने वाला सूरा, क्या कह रहे हैं उसमें, अहले बैत का कलाम है और कुरान में आ रहा है, इन्नमा बेशक सिर्फ यही है और कुछ नहीं है, हम सिर्फ अल्लाह के लिए तुम्हें खाना खिलाते हैं। फिर फजीलत कहाँ मिलती है, मकाम कहाँ मिलता है कि अल्लाह के रसूल को कहना पड़ता है कि ज़रबतो अलीन यौमल खंदक, अली की एक ज़रबत खंदक के मैदान में, वो जिसने ज़िंदगी भर अल्लाह की राह में तलवार चलाई हो उसकी तलवारों का हिसाब, उसकी ज़रबतों का हिसाब कौन करेगा? रसूल खुदा तो एक ज़रबत बता रहे हैं। इमाम खुमैनी ने कहा था कि अगर सारे अंबिया की तकबीरात को जमा कर लिया जाए, सारे औसिया, सारे औलिया, सारे सुलाहा, सारी मखलूकात अल्लाह के नेक बंदों की इबादतों को जमा कर लिया जाए तो अली की एक तकबीर का मुकाबला नहीं कर सकते, दुरूद नहीं पढ़ेंगे मोहम्मद अल्लाह अल्लाह अल्लाह, यानी अली की एक तकबीर, अली का एक अल्लाहु अकबर कहना तमाम अंबिया और तमाम औलिया की इबादत से ज्यादा अफजल है। तो अब सोचें जिसकी ज़रबत का ये मकाम हो कि अल्लाह के रसूल कह रहे हो कि ज़रबतु अली यौमल खंदक अफजल मिन इबादत सकलैन, जिसकी ज़रबत इतनी अहमियत वाली हो, जिसकी ज़रबत की ये कीमत हो, सोचें उसकी सजदों की क्या कीमत होगी, सोचे उसकी इबादतों की क्या कीमत होगी, सोचे उसके ज़कात और उसके हज की क्या कीमत होगी। तो अली के आमाल की कीमत को कौन जान सकता है जिसके एक अमल एक ज़रबत की ये कीमत है। और क्यों ये इज्जत मिली? क्योंकि अल्लाह की ज़ात में खुद को फना कर दिया था, अल्लाह की राह में खुद को फना कर दिया था, अल्लाह की जो कदम उठाया वो अल्लाह की राह में उठाया, जो कदम उठाया वो अल्लाह की मर्जी के लिए उठाया। अल्लाह ने वो मकाम दिया ना कि अल्लाह के रसूल ने क्या कहा, आप हदीस आपने सुनी हुई है, मैं नतीजा देना चाह रहा हूँ, अलहक माल अली बल अली ओ माल हक। जुमला क्या है? जुमला ये नहीं है कि अली को के अली हक के साथ है, सिर्फ ये जुमला नहीं है, अल अली ओ माल हक वल हक माल अली, यानी अब अली मयार हक है, अब अली मीज़ान हक है, अब अली अगर किसी को हक समझना है तो वो अली के नक्शे कदम को देखे, जहां अली मुड़ जाए वहीं पर हक मुड़ जाता है, यानी अब अली के नक्शे कदम हक का मयार बन गए। लेकर कहां जाना चाह रहा हूं आपको, लेकर उस मंजिल पे जाना चाह रहा हूं जिस बीबी ने अल्लाह की राह में अपनी जात को फना कर दिया, फिर वो राजिया बन गई। जब वो बीवी राजिया बन गई ना, यानी क्या, यानी अल्लाह की मर्जी पर राजी रहने वाली जात, यानी उसने अपनी मर्जी को ख़त्म कर दिया, फिर अल्लाह ने क्या मकाम दिया कि उस बीवी को मर्जिया बना दिया, कि जब आप राजिया हैं तो अल्लाह आपको मर्जिया बना देगा, यानी फिर अल्लाह भी आपसे राजी हो जाएगा। और फिर अल्लाह के रसूल फरमाएंगे कि अब जिसे अल्लाह को राजी करना है वो फातिमा जहरा को राजी करे। फातिमा जहरा की रजा में अल्लाह की रजा है, और अगर फातिमा जहरा गजबनाक हो जाए तो अल्लाह गजबनाक हो जाया करता है।
दुरूद नहीं पढ़ेंगे ना मोहम्मद वाले? पहले हमने सुना था कि खोजो की महफिलों में सिर्फ दुरूद पढ़ा जाता है, अब आहिस्ते आहिस्ते पीछे जाते जा रहे हैं, अब दुरूद के लिए भी बोलना पड़ता है। एक दफा दुरूद पढ़े मोहम्मद। ये अहबैत का घराना है कि जिसे सदाकत का मेयार करार दिया गया है। मेयार फातिमा जहरा की जात है, एक खातून का मकाम है और कुछ नहीं है। एक खातून को आके इज्जत दी है, किस माहौल में इज्जत दी है? उस माहौल में जब बेटियों की कोई इज्जत नहीं थी। अगर बेटियों को जिंदा दफनाया नहीं जाता था ना तो खुश नहीं हुआ जाता था बेटी की विलादत पे, खुश कोई नहीं होता था। अगर बेटी की विलादत हो जाए घर में तो वो शर्मिंदा ही होते थे, वो पशेमान ही होते थे, वो नादिम ही होते थे, वो मुंह छुपाए फिरते थे। ये अरब का माहौल था। औरत का मकाम जहन में रहे। इस्लाम आया, सूरज इस्लाम ने तुलू किया, रसूल खुदा की बेसत हुई, अल्लाह के रसूल को लोग ताना देना शुरू हुए कि आप कैसे रसूल हैं, आपकी तो कोई नस्ल ही नहीं है, आपकी तो कोई औलाद ही नहीं है, आपके बाद तो आपका नामो निशान मिट जाएगा, आपके बाद तो आपका सिलसिला मिट जाएगा, आपके बाद तो आपकी तालीमात को आगे पहुंचाने वाला कोई है ही नहीं। हर कानून और दस्तूर में आज तक हजरत आदम से लेकर आज तक नस्ल चलती है बेटे के जरिए से, नस्ल चलती है बेटे के जरिए से। बाप का नाम होता है बेटे के जरिए से, खानदान का नाम होता है बेटे के जरिए से, नस्ल चलती है बेटे के जरिए से। इस्लाम ने औरत को यह मकाम दिया कि इस्लाम ने अपनी पॉलिसी को तब्दील कर दिया, इस्लाम ने अपने कानून को तब्दील कर दिया। ए रसूल, जो आपको ताना दे रहे थे ना अबतर 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 का कि आपके बाद तो आपका नामो निशान मिट जाएगा, उनको जाकर बताइए कि अल्लाह कह रहा है इन्ना आतैना कल कौसर फसल्लिल रब्बिका वनहर इन्ना शानिअका हुवल अबतर। ए हबीब, हमने आपको कौसर का तोहफा अता किया है। हमने आपको कौसर का तोहफा अता किया है। कौसर यानी क्या है? यानी जिसका जिसकी कसरत, जिसका खैर ना महदूद हो, जिसका खैर आलमीन पर फैला हुआ हो, उस जात को कौसर कहा जाता है। अब देखें, अल्लाह ने अपने दस्तूर को, अपने कानून को बदल दिया। रसूल की नस्ल जो सबसे अहम नस्ल है, रसूल खुदा जो अंबिया के सरदार है, आदम से लेकर खातम तक और कयामत तक कोई नबी की बराबरी करने वाला इंसान आ नहीं सकता। अल्लाह ने कहा मैं औरत को ऐसा मकाम दूंगा कि कयामत तक कोई इस्लाम पे इश्काल ना कर सके, कयामत तक कोई इस्लाम पे एतराज ना कर सके, कयामत तक कोई इस्लाम पे उंगली ना उठा सके। कि इस्लाम ने औरत को महदूद कर दिया, इस्लाम ने औरत के हुकूक को महदूद कर दिया। अल्लाह ने फातिमा जहरा के जरिए से औरत को वो मकाम दिया कि सैयदुल अंबिया की नस्ल चलेगी तो उनकी बेटी से चलेगी। सैयदुल अंबिया की नस्ल। इन्ना आतैना, हमने आपको कौसर का तोहफा अता किया, यानी फातिमा तो जहरा अता की। फसल ले ले रब्बे का, ऐसे ही अता नहीं की, इसकी एवज में आपसे कुछ चाह भी रहे हैं, आपसे कुछ मांग भी रहे हैं, आपसे कुछ तलब भी कर रहे हैं। कोई अहम चीज दी है तभी कुछ तलब किया जा रहा है ना। फसल ले ले रब्बे का वनहर, और सुनिए कि इन ना शामिया का हुआ अबतर। जो आपको अबतर अबतर कह रहे थे ना, फातिमा जहरा की बरकतें इतनी होंगी कि कयामत तक वो अबतर रहेंगे, कयामत तक वो बे औलाद रहेंगे। फातिमा जहरा की औलाद का नाम व निशान कयामत तक बाकी रहेगा, चप्पा चप्पा गांव गांव बाकी रहेगा। हजारों मोमिनों को कत्ल किया जाएगा, हजारों मुहिब्बों को कत्ल किया जाएगा, हजारों अफराद को फातिमा की मोहब्बत में कोयटा और पाराचिनार में कत्ल किया जाएगा, लेकिन खुदा की कसम फातिमा जहरा की औलाद का नामो निशान कोई नहीं मिटा सकेगा। फातिमा जहरा की
औलाद का नामो निशान नहीं मिट सकेगा, नकवी और तकवी नहीं मिट सकेंगे, ये फातिमा की निशानियां नहीं मिट सकेंगी, रजवी और जैदी नहीं मिट सकेंगे। फातिमा जहरा की औलाद का नामो निशान अल्लाह कयामत तक बाकी रखेगा। दुश्मन मिट जाएंगे हजरत जहरा के, हजरत जहरा की मोहब्बत नहीं मिट सकेगी। वो दिल ही क्या है जिस दिल में फातिमा की मोहब्बत ना हो, उस दिल को धड़कने का हक नहीं है जिस दिल में फातिमा जहरा की मोहब्बत ना हो। और खुदा का इससे बड़ा हम पे करम नहीं हो सकता कि हमें परवरदिगार ने फातिमा जहरा के दर से वाबस्ता किया है। इससे बड़ा खुदा का करम क्या हो सकता है, इससे बड़ा खुदा का शुक्र क्या हो सकता है। वो बीबी जो अली की वो बीबी आपके सामने पेश हुआ ना, बीबी की हया और इफ्फत क्या थी, कि बीबी की हया और इफ्फत वो कि नाबीना साहबी आए तो बीबी पर्दा कर ले। बीबी खुश ही उस वक्त हो रही है जब बीबी को घर के काम मिल रहे हैं। बीबी का पर्दा, बीबी का हिजाब कौन बात कर सकता है उस सैयदा पर। लेकिन जब अली की विलायत पे बात आ गई तो फातिमा जहरा अपने घर से बाहर आ गई। फातिमा जहरा ने हमें हक के लिए बोलना सिखाया है। बीबी की सुन्नत है जालिमों के खिलाफ आवाज उठाना, बीबी की सुन्नत है। बीबी का दरवाज़ा मस्जिद से खुलता था, लेकिन बीबी घर से मस्जिद नहीं आई, बीबी बाजारों से होते हुए जालिम को नाबूद किया है फातिमा जहरा ने। मजलूम की हिमायत में आवाज उठाई है फातिमा जहरा ने। फातिमा जहरा ने हमारी माओ बहनों को दर्स दिया, देखो हया और इफ्फत के साथ कभी दीन पे वक्त आ जाए तो अपनी चादर लेकर घर से बाहर आ जाना और दीन का दिफा करना। जो दीन का दिफा ना कर सके, जो मजलूम के हक में आवाज ना उठा सके, जो जालिम की मुखालिफत ना कर सके, वो कैसा फातिमा जहरा से मोहब्बत करने वाला है। हज़रत ज़हरा मज़लूम की हिमायत में, अमीरुल मोमिनीन की विलायत के लिए घर से बाहर आ गई। और जब बीबी दरबार में पहुंची तो बीबी ने पर्दा लगवाया और बीबी ने कुछ भी नहीं किया, बीबी ने गिरिया शुरू कर दिया। और जब फातिमा जहरा ने गिरिया किया, तारीख ने लिखा है पूरी मस्जिद जारों का तार गोड़ने लगी। फातिमा जहरा ने हिदायत कर दी ना कि देखो फातिमा मस्जिद जा रही है, क्यों, फातिमा पे कुछ हुआ है जो फातिमा मस्जिद जा रही है, फातिमा पे कुछ हुआ है जो फातिमा गिरिया कर रही है। कल आपके सामने बीबी की शब शहादत थी, बीबी के अलविदाई मसाइब बयान किए, बस मैं चाह रहा हूँ कि कुछ तस्करा हो जाए बीबी का। बीबी के वो मसाइब मुझसे पढ़े नहीं जाते, इसलिए मैंने अभी तक वो बयान नहीं किए थे, लेकिन अब आखिरी मजलिस है तो मैं चाहता हूँ कि वो तस्करा हो जाए। वो दर के जिस दर पर रसूल खुदा आकर सलाम करते थे, वो दर के जिस दर पर मलाइका इजाज़त लेकर आते थे, वो दरवाज़ा के जिस दरवाज़े पर रसूल खुदा आकर कहते थे अस्सलामु अलैकुम या अहल बैत नबुव्वा व मादिन रिसाला व मुख्तलफ अल मलाइका, कुछ लईन आए उस दर पर और आकर कहा फातिमा अली को बाहर भेजो, हम अली के लिए आए हैं। हज़रत ज़हरा दरवाज़े पर आ गई और कहा मैं अली को तुम्हारे हवाले नहीं करूँगी, फातिमा अपना मोहसिन कुर्बान कर देगी, फातिमा अपनी पसनियाँ कुर्बान कर देगी, लेकिन अली को तुम्हारे हवाले नहीं करेगी। एक शख्स ने आवाज़ बुलंद की कि हम दरवाज़े को आँख लगा देंगे। हज़रत ज़हरा ने कहा इस घर में तो हसन और हुसैन है। उन्होंने कहा वा इन अगरचे हुआ करें। बीबी ने कहा कि इस घर में तो वही आती थी, इस घर में तो रसूल की बेटी है। उन्होंने कहा वा इन हुआ करें, और सिर्फ कहा ही नहीं बल्कि आज़ादारों कहा जाता है लकड़ियाँ इतनी थी और इतनी खुश्क लकड़ियाँ थी कि वो सिर्फ दरवाज़ा जलाने नहीं आए थे बल्कि वो अहले बैत को ज़िंदा ज़िंदा जलाने के लिए आए थे। और खुदा की कसम अगर फातिमा जहरा दरवाज़े पर ना आती तो पंजतन को पंजतन का नामो निशान आज ना होता। फातिमा जहरा ने दरवाज़े पर आकर अली की भी हिफाजत की है, हसन हुसैन की भी हिफाजत की है। बीबी ने पंजतन को बचाया है, बीबी ने दीन को बचाया है दरवाज़े पर आकर। एक शख्स ने एक शख्स को ख़त लिखा है, नाम नहीं लूँगा, लेकिन उस खत के जुमलात ये हैं कि वो शख्स लिखता है कि जब मैं फ़ातिमा के दरवाज़े पर पहुँचा तो मुझे फ़ातिमा अंदर जाने नहीं दे रही थी, मुझे अली तक पहुँचना था, मुझे अली तक पहुँचना था, मुझे फ़ातिमा से कोई काम नहीं था, लेकिन फ़ातिमा जाने नहीं दे रही थी। मैंने दरवाज़े को आग लगा दिया फिर भी फ़ातिमा जाने नहीं दे रही थी। मैंने फ़ातिमा के हाथ को देखा, मैंने फ़ातिमा के हाथ पर ताज़ियाना मारना शुरू किया, कुनफुस की कमर में ताजियाना था, मैंने ताजियाना लिया और फातिमा के हाथ पर मारना शुरू किया। जब फातिमा का हाथ खून आलूद हो गया, फातिमा से दरवाजा छूट गया, फिर मैंने दरवाजे को धक्का दिया। एक दो लोग नहीं पूरा हुजूम गया है। فاطمہ زہرا نے آواز بلند کی، یا فضت و خزینی، اے فضا مجھے بچاؤ، میں آپ سے صرف احساس کروانا چاہ رہا ہوں، احساس کیجئے بی بی نے علی کو کیوں نہیں پکارا، بی بی نے کیوں نہیں کہا اے کائنات کے مشکل کشا زہرا کی مشکل کشائی کیجئے، کیونکہ بی بی علی کو اذیت دینا نہیں چاہتی تھی، بی بی علی کو سکون پہنچانا چاہتی تھی، اے علی آپ کو کوئی تکلیف نہ ہو، اے علی آپ پر کوئی مصیبت نہ آئے، اے علی آپ سکون سے رہے، یا فضا تو خزینی، فضا مجھے بچاؤ، میرے پیٹ پہ جو محسن ہے وہ سخت ہو گیا، وہ شہید ہو گیا۔ جناب فضا پہنچی، حضرت زہرا کو سہارا دیا، ایک دفعہ ملعون گھر میں داخل ہوئے، علی مرتضیٰ کے گلے میں رسی ڈالی اور علی مرتضیٰ کو مدینے کی گلیوں میں لے جانے لگے۔ جب فاطمہ زہرا کو پتہ چلا نا کہ اب علی مرتضیٰ گھر میں نہیں ہے، بی بی نے فضا کو بلایا، فضا ادھر آؤ، اور بی بی نے فضا کو بلا کر یہ نہیں کہا فضا میرا محسن، بی بی نے فضا سے یہ نہیں پوچھا، فضا جلتا ہوا در گر گیا، بی بی نے فضا کو یہ نہیں بتایا فضا دروازے میں کیل تھی جو میرے پہلو میں، بی بی نے صرف ایک سوال کیا، فضا میرا علی کہاں ہے؟ فضا علی کو کہاں لے کر گئے ہیں؟ وہ فاطمہ زہرا در سے لگی وہ کہتی تھی آنسو بہا بہا، ارے کیوں در میرا جلاتے ہو، میں نے ہے کیا کیا، ایک شخص نے ستم یہ کیا وہ مصیبتا، ایک شخص نے ستم یہ کیا وہ مصیبتا، ارے دروازہ لات مار کے اس پر گرا دیا، پہلو پہ آئی ضرب جو بنت رسول کے، ارے محسن ہوا شہید شکم میں بتول کے، محسن ہوا شہید شکم میں بتول کے۔ بی بی نے پوچھا اے فضا بتاؤ علی کہاں ہے؟ جناب فضا نے بتایا کہ علی کو تو مسجد میں لے گئے، حضرت زہرا دروازے کا غم بھول گئی، حضرت زہرا پہلو کا درد بھول گئی، حضرت زہرا محسن کا غم بھول گئی، ایک دفعہ اٹھی اور چلی مسجد کی طرف، مسجد کے پاس پہنچ کر قبر رسول پہ پہنچی، بالوں کو بکھیر دیا، اے اللہ یہ میرے والی کو قتل کر چاہتے ہیں، یہ علی مرتضیٰ کو قتل کرنا چاہتے ہیں۔ جب علی نے دیکھا مسجد کی دیواریں اٹھ رہی ہیں، سلمان فاطمہ کو روکو، اس امت کے لیے بدعا نہ کرے، فاطمہ نے بدعا نہ کی، فاطمہ گھر چلی گئی لیکن کہا کہ اب میرے جنازے میں یہ لوگ نہ آئے، اب میرے کفن دفن میں یہ لوگ نہ آئے، حاذا داران مظلوم کربلا، حاذا داران حضرت زہرا، فاطمہ زہرا کا در جل گیا، فاطمہ زہرا کا محسن شہید ہو گیا، لیکن یہ آگ کے شعلے یہاں پر نہیں رکے، یہ آگ کے شعلے آگے بڑھے اور فاطمہ کے گھر پر دوبارہ آگ لگی۔ جب شام غریبہ آئی تو خیموں کو آگ لگا دی گئی، جناب زینب کبریٰ ایک خیمے میں بار بار جاتی ہے اور خیمے سے باہر آتی ہے، ایک خیمے میں بار بار جاتی ہے اور خیمے سے باہر آتی ہے، ایک لعین کہتا ہے میں نے دیکھا ہے کہ زینب کی بہت قیمتی چیز ہے جو خیمے میں موجود ہے، زینب کبریٰ بار بار خیمے میں جاتی ہے اور جا کر اس چیز کو لے کر آنے کی کوشش کرتی ہے، میں نے دیکھا کہ زینب جلتے ہوئے خیموں میں گئی، ارے ایک بیمار امام کو کاندھوں میں اٹھایا، وہاں ماں نے علی کو بچایا تھا، وہاں ماں نے علی مرتضیٰ کو بچایا، یہاں بیٹی ہے جو علی زین العابدین کو بچا رہی ہے۔